حضور کے رعب سے وہ کانپنے لگتا تھا. یہ خصوصیت خصوصیت حضور کی ہے. بڑے بڑے سورما جب حضور کا نام پاک آتا نا ڈر جاتے تھے. امام قرطبی فرماتے ہیں, حدیث پاک ہے صحیح, امام قرطبی فرماتے ہیں کہ جب ایک مہینے کی مسافت پر حضور کا نام لیا جائے قیصر و کسرا کے لوگ لرز اٹھیں, تو یہ تو بنو نضیر کا قبیلہ ہے, تو مدینہ منورہ کے ایک میل کے فاصلے کے اوپر رہا ہوگا, تو کیا حضور کا نام پاک سن کر بھی ہر ادھر ہوں گے. تو یہ صرف حضور کی ذات کرم کا دبدبہ تھا جس کی بنیاد پر یہ یہودی جو قبیلے بنو نضیر یا نظیر کے اندر رہنے والے تھے ان لوگوں نے اپنے مکانوں کو چھوڑا اور چلے گئے بغیر کسی لوگ کے لوگ حجت کی, ورنہ اگر اسی نہ تان کے کھڑے ہو جاتے تو مسلمانوں کو بڑی مشکلات کا سامنا پڑ جاتا. نمبر ایک, پھر کہتے ہیں فاتام اللہ من حیث لم يحتسبوا, تو اللہ نے ان کے پاس اللہ کا حکم ان کے پاس آیا جہاں سے ان کا گمان بھی نہیں تھا, یہ جانتے بھی نہیں تھے کہ یہ فاقہ مست مسلمان ہم کو مدینے سے نکال دیں گے, یعنی ان کے دماغ میں بھی نہیں تھا. لیکن جب اللہ تبارک تعالیٰ نے مسلمانوں کو سطوت عطا فرمائی, جہاد عطا فرمائی, تو مسلمانوں کو دیکھ کر کے خوفزدہ ہو جائے گا. چھوڑ کے بعد ہاں جی 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 جنگ کے بعد وقت ہے. پھر کہتے ہیں وفی قلوبہم الرعب یخربون بیوتہم, اور اس نے ان کے دلوں میں رعب ڈالا کہ اپنے گھروں کو ویران کرتے ہیں, خود اپنے گھر کو اپنے ہاتھ سے ویران کر بن گیا, بڑی محنت سے بنایا, بڑے خوبصورت دروازے لگائے, سب توڑ توڑ کر کے لے کے جانے لگے. حضور نے فرمایا لے جاؤ تم لوگ, جگہ خالی کرو. اچھا صاحب, تو یہ بنو نضیر کے یہودیوں کی ذلت و رسوائی. پھر قرآن کہتا ہے, اچھا اس میں فرمایا کہ اول الحشر, پہلا حشر, تو پہلا حشر تو یہ ہوا کہ مدینے سے نکال کر کے ان کو خیبر بھیج دیا گیا, پھر خیبر میں ان کی ریشہ دوانیاں بڑھی بہت زیادہ, تو سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ کے زمانے خلافت میں ان کو خیبر سے بھی نکال دیا گیا, اور خیبر سے نکال کر کے بھیج دیا گیا سیریا شام میں, جو اس وقت انہی کی حکومت تھی, اور وہ قیصر جو روم کا ہوتا تھا اس کے زیر اثر تھا, وہ علاقہ وہاں بھیج دیا گیا جاؤ. پھر اس کے بعد روم بھی فتح ہوا, ایران بھی فتح ہو گیا سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ کے زمانے میں, اور یہ سب اسلامی مملکت کا حصہ بنا دیے گئے. ولولا ان كتب الله عليهم الجلاء لعذبهم في الدنيا ولهم في الاخره عذاب النار, اور اگر نہ ہوتا کہ اللہ نے ان پر گھر سے اجڑنا لکھ دیا ہوتا تو دنیا ہی میں ان پر عذاب فرماتا اور ان کے لیے آخرت میں آگ کا عذاب ہے. اگر ایسا نہ ہوا ہوتا کہ ان کو نکال دیا جاتا یہاں سے اور یہ یہاں رہتے, تو یقین کر لو کہ اللہ کا عذاب اسی زمین پر ان کے لیے آ جاتا. لیکن کیونکہ مدینہ تو مامن ہے نا, مامن مانے امن کی جگہ, مامن مانے امن کی جگہ. دیکھو اسلام میں دو حرم ہیں, پہلا حرم مکہ المکرمہ جو سیدنا ابراہیم علیہ السلام نے اس کو حرم قرار دیا, اور دوسرا حرم مدینہ منورہ, یہ بھی حرم ہے اور اس کو اللہ کے رسول نے حرم قرار دیا ہے. اللہ کے رسول نے مدینہ کو حرم بنا دیا اور فرمایا کہ وہ میرے باپ ابراہیم کا حرم ہے اور یہ میرا حرم ہے. چنانچہ جو احکام اس حرم کے ہیں وہی احکام اس حرم کے ہیں. یہاں بھی آپ شکار نہیں کر سکتے ہیں, یہ نہیں کر سکتے ہیں. فرق اتنا ہے کہ چونکہ وہ حج کے ایام وہاں ادا کیے جاتے ہیں, اس لیے کہ حج کے ایکٹیویٹیز کے لحاظ سے وہاں پہ زیادہ پابندیاں ہیں, اور یہاں چونکہ حج کے ایام ادا نہیں کیے جاتے اس لیے اتنی پابندیاں نہیں ہیں. حرم یہ بھی ہے, حرم وہ بھی ہے. تو اب مدینہ منورہ رسول کا حرم, اور رسول جہاں ہوں کیا وہاں پر عذاب آ سکتا ہے؟ یہ کیسے ہوگی؟ حدیث آئی ہوئی ہے, بخاری وغیرہ مذکور ہے کہ حضور تشریف لائے تو اس سے پہلے مدینہ کا نام یثرب ہوتا تھا, یثرب یا تارابہ, یثرب معنی ہوتا ہے بیماری کیے گئے, بیماریاں بہت ہوتی تھیں, آب و ہوا بڑی خراب تھی, پانی بڑا خراب تھا. خود حدیث میں آیا ہوا ہے کہ جب مہاجرین ہجرت فرما کر کے مکہ مکرمہ سے مدینہ منورہ پہنچے, حضرت بلال حبشی وغیرہ کا واقعہ نقل کیا گیا اور دیگر صحابہ کا, تو پانی پیا تو پیٹ پھول پھول گیا, پیٹ کی بیماری, چہرے پیلے پیلے پڑ گئے, بخار بہت آتا تھا مدینے میں. لوگوں نے شکایت کی حضور سے, تو اللہ کے رسول نے مدینے کے بخار کو جو حفاظ جگہ پڑتی ہے اس کی طرف منتقل کر دیا, نکال دیا مدینے کے بخار کو, چلا گیا جو حفاظ کی طرف, جو حفاظ بخار کی بیماری پھیلی. راوی روایت کرتے ہوئے بیان کرتے ہیں کہ جب حضور نے مدینہ منورہ سے بیماریوں کو نکالا تو ہم نے بیماریوں کو جاتے ہوئے دیکھا, بیماریوں کو جاتے ہوئے ہم نے دیکھا ہے, مدینے سے باہر جاتے ہوئے دیکھا ہے, اندازہ لگا لیا. سبحان اللہ. اس لیے اگر ان کو جلا وطن نہ کیا گیا ہوتا نا تو ان کی گرفت اسی زمین پر ہوتی, اللہ کا عذاب. اب چونکہ جلا وطن کر دیا گیا ہے, اب ان پر عذاب ایسا نہیں آیا ہے, تو لہم فی الآخرۃ عذاب النار, آخرت میں ان کا عذاب کیا ہے؟ ذالک بانہم شاقوا اللہ ورسولہ ومن یشاقق اللہ فإن شدید العقاب. یہ اس لیے کہ وہ اللہ سے اور اس کے رسول سے پھٹے رہے ہیں, اور جو اللہ اور اس کے رسول سے پھٹا رہے تو بے شک اللہ کا عذاب سخت, شاق تکلیف. اللہ اس کے رسول کو تکلیف دے رہے ہیں, اللہ اس کے رسول سے دور ہیں, اللہ اور اس کے رسول کے احکام کو فالو نہیں کر رہے ہیں, مان نہیں رہے ہیں, دور ہیں, جو کچھ کہا جا رہا ہے اس کے خلاف سازشیں کرتے ہیں وغیرہ 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 وغیرہ. فإن اللہ شدید العقاب, تو اللہ کا عذاب بڑا سخت, وہ جب پکڑے گا تو پھر چھوڑے گا نہیں. یہودیوں کو مدینہ منورہ سے میں نکالنے سے پہلے حضور صحابہ کرام کے درمیان ایک بحث پیدا ہوئی کہ ان درختوں کو کاٹا جائے کہ نہ کاٹا جائے. تو کچھ لوگوں نے کہا کہ یہ جو خوبصورت گارڈن لگائے ہوئے ہیں ان لوگوں نے, کھجور کے اچھے اچھے درخت صاحب, پھلواڑیاں لگی ہوئی ہیں ان کے گھروں کے سامنے حسن اور نمائش کے لیے, اچھا لگے, یہ بڑی لگژری لائف ان کی مدینے میں تھی, مدینہ منورہ کی آب و ہوا تو اسی بڑی بڑی اچھی ہے. تو صحابہ میں اختلاف پیدا ہوا کہ درخت کاٹے جائیں کہ نہ کاٹے جائیں, تو کچھ نے کاٹ دیا کچھ نے نہیں کاٹا. کاٹ اس لیے دیا گیا کہ تاکہ اس سے ان کو تکلیف ہو اور یہ سمجھ لیں کہ اب ہمارا وقت قریب آ گیا ہے, اور چھوڑ اس لیے دیا گیا کہ دیکھو اب ان درختوں کو چھوڑتے رہے کھجوروں کے, لیکن اب اس میں سے تم ایک پھل بھی کھجوروں کے نہیں کھا سکتے ہو, دل مسوس کے رکھو اپنے. تو کچھ لوگوں نے کاٹا کچھ لوگوں نے چھوڑ دیا, تو اب یہ مسئلہ پیدا ہوا کہ جن لوگوں نے کاٹا ان لوگوں نے اچھا کیا, کہ جن لوگوں نے چھوڑ دیا ان لوگوں نے اچھا کیا, کہ اس نے برا کیا اس نے برا کیا, یہ ایک اختلافی مسئلہ پیدا ہو گیا. تو اللہ تبارک و تعالیٰ نے فیصلہ اتار دیا کہ جس نے کاٹا اس نے بھی اچھا کیا, جس نے نہیں کاٹا اس نے بھی اچھا کیا. عمل صحابہ کا فیصلہ اللہ, ما قطعتم من لینۃ او ترکتموها قائمۃ علی اصولها فبإذن اللہ ولیخزی الفاسقین. جو درخت تم نے کاٹے یا ان کی جڑوں پر قائم چھوڑ دیے, کھڑا ہوا چھوڑ دیے, یہ سب اللہ کی اجازت سے تھا, اور اس لیے کہ فاسقوں کو رسوا کرے. جو چھوٹ گئے درخت جن کو چھوڑ دیا گیا یہ بھی اللہ ہی کی مرضی ہے, اور جن کو کاٹ دیا گیا یہ بھی اللہ ہی کی مرضی ہے. دیکھ رہے ہیں؟ سبحان اللہ. وما افاء الله على رسوله من اهل القرى, اور جو غنیمت دلائی اللہ نے اپنے رسول کو ان سے, تو تم نے ان پر نہ اپنے گھوڑے دوڑائے اور نہ اونٹ. ہاں اللہ اپنے رسولوں کو قابو میں دے دیتا ہے جسے چاہے, اور اللہ سب کچھ کر سکتا ہے. اور جو غنیمت دلائی اللہ نے اپنے رسول کو شہر والوں سے, وہ اللہ اور رسول کی ہے, اور رشتہ داروں اور یتیموں اور مسکینوں اور مسافروں کے لیے کہ تمہارے اغنیا کمال نہ ہو جائے. اور جو کچھ تمہیں رسول عطا فرمائیں وہ لو, اور جس سے روکیں باز رہو, اور اللہ سے ڈرو, بے شک اللہ کا عذاب سخت ہے. اچھا صاحب, جب نظیر کے تمام یہودی چلے گئے اور اپنے مکانوں کے اندر سامان چھوڑ کر کے گئے, تو اب صحابہ کے درمیان ये हुआ कि क्योंकि इन्होंने सामान छोड़ा है लिहाजा इसको गनीमत के तरीके पर तकसीम किया जाए। और हम अभी बता चुके हैं आप हजरात को गनीमत और फय का फर्क कि फय किसे कहते हैं और गनीमत किसे कहते हैं। तो अब ये बात तय हुई कि इसको गनीमत के तरीके पर बांटा जाए कि चार हिस्सा जो है मुजाहिदीन में डिस्ट्रीब्यूट कर दिया जाए और पांचवा हिस्सा अल्लाह अल्लाह के रसूल और रसूल अकरम के खराबदारों के लिए छोड़ दिया जाए। ये बात हुजूर के पास पहुंचाई गई। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम उसमें कुछ फरमाते रब्बे करीम ने खुद हुक्म उतार दिया कि मेरे महबूब के प्यारे सहाबा ये जो तुम लोगों ने कबीले बनु नुज़ैर की प्रॉपर्टीज से हासिल किया है इसमें तुम्हारा कोई हक नहीं है, इसलिए कि तुम लड़े तो नहीं, लड़ाई तो नहीं हुई, जंग नहीं हुई, अल्लाह के रसूल का रौब इनके दिलों में बैठा, ये खुद ही डर के मारे मकान छोड़ करके चले गए, तो ये पूरी की पूरी प्रॉपर्टी मेरे महबूब की है, इसमें से तुम्हें कुछ नहीं मिलेगा। चुनांचे सहाबा कराम खामोश हो गए। एक हदीस मैंने देखी, सहाबा कराम इससे बिल्कुल राजी हो गए। तो अब अल्लाह के रसूल सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने उस माल फय को मुसलमानों के जरूरी मसालेह और जरूरतों के लिए इकट्ठा कर लिया। रवायत है हजरत उमर फरमाते थे कानत अमवाल बनी नुदैब मिम्मा अफा अल्लाह तआला अला रसूलिह सल्लल्लाहु अलैहि वसल्लम खासा فكان ينفق على اهله منها نفقه سنه ثم يجعل ما بقي في السلاح والقراع عده في سبيل الله رواه البخاري। यानी नुदैर बनु नुदैर के जो अमवाल माल बगैर लश्कर कशी के अल्लाह ताला ने अपने रसूल करीम को अता फरमाए थे तो ये हुजूर के लिए खास थे। हुजूर उसकी आमदनी से अपने घर वालों के लिए एक साल का खर्चा रख लेते और बकिया आमदनी जिहाद के लिए असलाह वगैरह की फरामी के लिए खर्च करते। हुजूर अलैहिस्सलाम के वसाल के बाद इस हिस्सा के बारे में दो कौल है। इमाम शाफी कहते हैं कि हुजूर का जो खलीफा होगा ये उसको मिलेगा क्योंकि हुजूर को ये हिस्सा बहस इमाम और हाकिम के मिला करता था बहसियत रसूल के नहीं। और जमहूर उलमा का कौल यह है कि हिस्सा बैतुल मर में दाखिल होगा, इसे हुजूर के मिशन की तकमील के लिए सर्फ किया जाएगा। तो ये फैसला रसूल इब्न अहल कुरा और जो गनीमत दिलाई अल्लाह ने अपने रसूल को शहर वालों से। अब देखें कौन कौन लोग हैं इसके अंदर, फलिल्लाही व अल्लाह और रसूल की है और रिश्तेदारों और यतीमों की और मिस्कीनों की और मुसाफिरों के लिए कि तुम्हारे अग्निया का माल ना हो जाए, इसलिए कि अगर तुमको दे दिया जाए तो ये माल दरअसल फिर मालदारों के दरमियान रोलिंग करता रहेगा और गरीब इससे फायदा हासिल नहीं कर सकता है। फिर फरमाया कि लिल फुकरा इल मुहाजरीन الذين اخرجوا من ديارهم واموالهم يبتغون فضلا من الله ورضوانا وينصرون الله ورسوله اولئك الصادقون। उन फकीर हिजरत करने वालों के लिए जो अपने घरों और मालों से निकाले गए अल्लाह का फजल और उसकी रजा चाहते और अल्लाह और रसूल की मदद करते वही सच्चे हैं। तो छह तो पहले बयान कर दिए गए, अब सातवां हुक्म बयान किया जा रहा है कि लिल फुकरा इल मुहाजरीन, फुकराए मुहाजरीन भी इसके अंदर शामिल है। माल फय के अंदर ऊपर कितने लोग अल्लाह के लिए है, रसूल के लिए है, रसूल के रिश्तेदारों के लिए है, यतीमों के लिए है, मिस्कीनों के लिए है, मुसाफिरों के लिए है और फिर फुकराए मुहाजरीन, फुकराए मुहाजरीन के लिए है। सात का इसके अंदर हिस्सा बयान फरमा दिया। चुनांचे अल्लाह अल्लाह फुकराए मुहाजरीन क्या मतलब, यानी वो सहाबे कराम जिन लोगों ने मक्के मुकर्रमा को छोड़ा और दीन की फलाह और कामयाबी के लिए हुजूर के पास तशरीफ लाए और हुजूर की खिदमत में रह करके उन लोगों ने दीन की खिदमत की। चुनांचे अल्लाह के रसूल सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने जब महाजरीन के दरमियान फ़े के माल को तकसीम फरमाया तो सहाबे इकराम में से बाद सहाबे इकराम से हुजूर ने पूछा, कहते हैं कि हुजूर ने साबित इब्न कैस इब्न शम्मास को याद फरमाया, उन्हें हुक्म दिया कि अपनी कौम को बुला लाएं। उन्होंने अर्ज की अपने कबीले खजरज के लोगों को बुला लाऊं या सब अंसार को? फरमाया सबको। जब औस और खजरज हाजिर हो गए तो हुजूर ने पहले सल्लल्लाहु अलैहि वसल्लम ने पहले अल्लाह की हम्द सना बयान की, फिर अंसार की उन कुर्बानियों का जिक्र फरमाया जो उन्होंने मुहाजिरों के लिए दी, फिर फरमाया अगर तुम चाहो तो तुम्हारे अमवाल और फय के अमवाल सब इकजा कर दिए जाएं, फिर उन सबको मुहाजिर और अंसार में तकसीम कर दिया जाए, और अगर तुम्हारी मर्जी हो तो तुम्हारे मकानात और जमीनें और जो तुमने मुहाजिरों को दे रखी हैं वो तुम्हें वापस कर दी जाए और बनी नुज़ैर के अमवाल मुहाजिरों में तकसीम कर दिए जाएं। क्या मतलब? हुज़ूर ने हज़रत साबित बिन कैस बिन शम्मास, ये अंसारी थे, औस और खज़रज के कबीले के लोग थे, ये अंसार थे, इनको बुलाया और कहा कि सबको लोग बुला के ले आओ। तो सारे अंसार जब आ गए तो हुज़ूर ने हज़रत साबित बिन कैस बिन शम्मास और तमाम अंसारियों से फरमाया कि देखो ये फ़ै का माल है, अगर तुम कहो तो इसको तुम्हारे मालों के साथ मिला करके तुमको और इनके दरमियान बराबर बराबर बांट दिया जाए, सब लोग पा जाए, या तुम इसके बारे में कोई और फैसला कर सकते हो, चाहो तो उसको हम मुहाजिरों खाली तकसीम कर दें, तुम्हारी राय क्या है तुम बताओ। उस वक्त जो उन्होंने जवाब दिया था, यकीन कीजिए रूह लरस जाती है और ईमान नूर नूर बन जाता है। कहने लगे अल्लाह अल्लाह क्या रूप बरवंद कैसा। हुजूर का इरशाद सुनकर सहाबी रसूल हजरत साद इब्ने ज़ुरारा और साद इब्ने मुआद ने अर्ज किया, रसूल अल्लाह बल तक्सिमहु बैनल मुहाजिरीन वयकूनू फी दूरना कमा कानू। या रसूल अल्लाह हमारे माल उनके पास ही रहने दीजिए और बनी नुज़ैर के सब अमवाल भी हमारे मुहाजिर भाइयों में तकसीम फरमा दीजिए। क्या मतलब? अब एक बार और सुने इस वाक़े को। हुज़ूर ने अंसार को बुलाया, जब आयत करीमा उतरी लिलफुक़रा अल-मुहाजिरीन अल्लज़ीना उख़रिजू, कि माल फ़ै में ये जो मुहाजरीन फकीर मुहाजरीन अपने घर बार को माल दौलत को वहां छोड़ दिया है मक्का मुकर्रमा में और यहां आए हैं, तो माल फ़ै में इनका भी हिस्सा है, लेकिन फ़ै के माल का हिस्सा मुहाजरीन को देने से पहले हुजूर ने अंसार को बुला करके उनसे मशवरा किया कि क्या मैं तुम्हारे सामने दो शर्त रख दो शक्लें रखता हूं। एक तो ये कि अब तक तुमने इनकी किफालत की है, अपने माल दिए हो, अपने जमीन दिए हो, अपने घरों को दिए हो, इनको रहने के लिए, इनके खाने पीने के लिए इनकी किफालत कर रहे हो, तो या तो तुम कहो तो फ़ै का ये माल जो खैबर से जो यहां से बनी नुज़ैर से हासिल हुआ है उसको और इस दोनों को मिला करके बराबर बराबर तकसीम कर दें, या कहो कि तुम्हारे वो माल जो तुम्हारे अब तक इनके पास थे मकानात प्रॉपर्टीज ये अंसारियों तुम्हें वापस कर दी जाए और जो बनू नुज़ैर से माल मिला है वो मुहाजिरीन को दे दिया जाए। तो हजरत साद इब्न ज़ुरारा हजरत साद इब्न मुआज़ ने कहा या रसूल अल्लाह आप ये ना फरमाएं, हमने जो उनको दिया है वो भी वो रखें, हमने जो दिया है हमारा जो माल उनके पास है वो भी वो रखें और जो बनू नुज़ैर से मिल रहा है वो भी उन्हीं को दे दीजिए। खुदा की कसम तारीख पढ़ डालिए पूरी इंसानियत की, आप पा नहीं सकते हैं इनका जवाब पा नहीं सकते हैं। मैंने कहा ना कि आदमी 5 सेंट देता है तो फिर वो सोचता है देर तक बैठकर मैंने फला को दिया है, यहां तो प्रॉपर्टी पहले दे दी है वो भी वो रखे हैं और जो बनू नुज़ैर से मिल रहा है वो भी वो रखे हैं, हम उसमें से एक पैसा नहीं। और ये एक मर्तबा की बात नहीं, ये बार बार की बात है। माल गनीमत आया, हुजूर तकसीम फरमा रहे हैं, मुहाजिरों को तकसीम फरमाया, अंसार को कुछ नहीं दिया। अंसार के कुछ नौजवानों को ये बात दरअसल लग गई कि मुहाजिरों में तकसीम फरमा दिया, हमको नहीं दिया, हुजूर को सुनाई पड़ गया। हुजूर ने कौम अंसार को बुलाया और फरमाया ऐसी ऐसी बात है, ठीक है अगर तुम कहो तो मैं तुमको भी दे दूं। उन लोगों ने साफ कह दिया रसूल अल्लाह, इसी पे इकबाल ने लिखा है परवाने को चिराग, वो दूसरा शेर है, उन्होंने कहा या रसूल अल्लाह हमारे लिए अल्लाह और अल्लाह का रसूल काफी है, हमारे लिए अल्लाह اور اللہ کا رسول کافی. ہمیں کچھ نہیں چاہیے, ہمیں حضور چاہیے اور ہمیں اللہ چاہیے. یہ وہ لوگ تھے. اچھا صاحب, تو صاحب یہ سات وہ ہیں جو مال فے میں ان کے حصے لگتے ہیں, مال غنیمت میں ان کا حصہ نہیں ہوتا ہے, وہ الگ چیز ہے. اب اس کے بعد انصاریوں کی فضیلت پہ پھر آئے, والذین تبوؤوا الدار والایمان من قبلهم يحبون من هاجر الیہم ولا یجدون فی صدورهم حاجۃ مما اوتوا یؤثرون علی انفسهم ولو کان بهم خصاصۃ, اور جنہوں نے پہلے سے اس شہر میں اور ایمان میں گھر بنا لیا, دوست رکھتے ہیں انہیں جو ان کی طرف ہجرت کر کے گئے اور اپنے دلوں میں کوئی حاجت نہیں پاتے اس چیز کی جو دیے گئے ہیں, اور اپنی جانوں پر ان کو ترجیح دیتے ہیں اگرچہ انہیں شدید محتاجی ہو, اور جو اپنے نفس کے لالچ سے بچایا گیا تو وہی کامیاب ہے. اندازہ لگائیے انصار کی فضیلت پہ آیت کریمہ. مہاجرین ہجرت فرما کر کے مدینہ منورہ آئے, انصار نے بھرپور سپورٹ کیا, فلی سپورٹ ہے نا, حالانکہ خود ان کو ضرورت تھی. بعض علماء نے کہا ہے کہ یہ آیت دراصل اتری ہوئی ہے حضرت طلحہ رضی اللہ تعالیٰ عنہ کے بارے میں, ابو طلحہ انصاری. ان کا واقعہ کیا ہے کہ حضور کے پاس ایک شخص آیا مہمان, اللہ کے رسول سے کوئی چیز طلب کی. اتفاق سے اس وقت ظاہری طور پر حضور کے پاس کچھ نہیں تھا, حضور نے نظر دوڑائی, صحابہ کرام سے کہا کوئی ہے جو اس مہمان کو اپنے گھر لے جا کے کھانا کھلائے. حضرت ابو طلحہ انصاری کھڑے کر کے, یا رسول اللہ میں لے جاتا ہوں. سنیں واقعہ, ایمان تو بالکل جگمگاتا ہے, میں لے جاتا ہوں. لے گئے گھر, لے گئے بیوی سے پوچھا کچھ ہے, بیوی نے کہا اب بس کیا ہے, تھوڑا سا کھانا بچوں کے لیے بچا کے رکھا ہے, ابھی بچے سو رہے ہیں, کھا لیں گے اٹھ کر کے. کہا نہیں, تم ایسا کرو بچوں کو سلا دو پیار و محبت سے, اور وہ کھانا نکالو, ایک آدمی کے لیے بھی ناکافی ہے, میں بھی بیٹھ جاؤں گا, مہمان کو بیٹھا لوں گا, رات کا ٹائم ہے, اور اس کے بعد جب کھانا شروع ہوا تو تم دیے کی جو بتی ہے اس کو ٹھیک کرنے کے بہانے جاؤ اس کو بجھا دو تاکہ گھر میں اندھیرا ہو, جب گھر میں اندھیرا ہو جائے پھر دیا جب تک بھرے گا دیکھا جلایا جائے گا دیکھا جائے گا, اور میں ایسی منہ چلاتا رہوں گا, میرا مہمان کھاتا رہے گا, وہ پیٹ بھر لے گا, الحمدللہ. یہی سار کہیں دیکھا گیا ہے؟ ہم کہتے ہیں نا کہ ہم تو صرف نام کے مسلمان ہیں اور اللہ اسی پر ہماری مغفرت فرما دے تو اس کا احسان. اسلام تو ان کا تھا, ہوا یہی, لے کے گئے مہمان کو, کھانا لگایا گیا, اہلیہ نے بچوں کو پہلے سے پیار کر کے سلا دیا تھا, اور اس کے بعد گئی دیا کی لو کو بتی کو صحیح کرنے کے لیے پھونک مار کر بجا دیا, اب جب جلایا جائے گا تب جلایا جائے گا. مہمان نے آرام ساتھ کھانا کھایا اور اس میں حضرت ابو طلحہ بھی بیٹھے ایسے انداز میں اندھیرے میں باتیں کرتے رہے جیسے لگتا تو یہ بھی کھا رہے ہو. جب صبح اللہ اکبر حضور کی بارگاہ میں حضرت ابو طلحہ پہنچتے ہیں تو دلوں کی دھڑکنیں جاننے والے پیغمبر نے یہ آیت کریمہ تلاوت فرمائی. یہ آیت کریمہ والذین تبوؤوا الدار والایمان, یہ پوری آیت کریمہ تلاوت فرمائی, اور فرمایا کہ عجیب بتاؤں تم لوگوں کو, رات عجیب معاملہ ہوا ہے, ایسا 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 واقعہ ہوا ہے, سبحان اللہ, کہ ایک صاحب ایک مہمان کو لے گئے اور اپنے گھر میں کھانے کو کچھ نہیں تھا, بچوں کا کھانا تھا, دیا بجھوا دیا گیا, بچوں کو سلا دیا گیا, اپنے بھوکے رہ گئے, گھر والے پورے بھوکے رہ گئے, مہمان کو کھانا کھلایا, اللہ تبارک و تعالی نے ایسے میرے صحابہ کی شان میں یہ آیت کریمہ اتاری. اب اس پر کمنٹ سنیں آپ. برادر اشنبی, اونلی فائیو منٹ ہوں گے, نو مور. From tomorrow, inshallah, the Aisha will be at 50. So I follow tomorrow time, inshallah, today. Ab sunen. Walladina tabab babud dara wal iman. Dar mane ghar, iman mane iman. Sahaba, muhajirin. Kahan se Makkah se Madine aaye? Tabawwau. Jin logon ne rihaish bana di gharon mein aur iman mein, to muhajirin kahan se aaye the hijrat karke aur kahan aaye the? Madine mein. Isi buniyad par Madine Munawwara ke namon mein se ek naam iman bhi hai. Subhanallah. مدینہ منورہ کا ایک نام ایمان بھی ہے. حضرت سیدنا ابو الحسن اشعری فرماتے ہیں کہ مدینہ منورہ کے تمام جو نام ہیں ان ناموں میں سے ایک نام ایمان بھی ہے, مدینہ ایمان. اسے کیا آیت کریمہ بول رہی ہے؟ تبوا الدار والایمان. گھر میں ٹھہرتے ہیں, ایمان میں ٹھہرتے ہیں, اور گھر بھی ان کا مدینہ میں, ایمان بھی مدینہ میں, لہذا ایمان مدینہ کا نام. سبحان اللہ, اللہ اکبر, اللہ. آخری آیت کریم, والذین جاؤ من بعدہم, اور وہ جو ان کے بعد آئے, عرض کرتے ہیں اے ہمارے رب ہمیں بخش دے, اور ہمارے بھائیوں کو ذرا کوئی پانی پلا دیا, میرے گلے میں تجھ سے خراش پیدا ہوئی ہے. اور وہ جو ان کے بعد آئے, یہاں ہاں, جو ان کے بعد آئے عرض کرتے ہیں ہمارے رب ہمیں بخش دے, اور ہمارے بھائیوں کو جو ہم سے پہلے ایمان لائے, اور ہمارے دل میں ایمان والوں کی طرف سے کینہ نہ رکھ, اے ہمارے رب بے شک تو ہی نہایت مہربان رحم والا ہے. یہ دعا کرتے ہیں کون لوگ؟ یہ صحابہ دعا کرتے ہیں اپنے صحابہ کے لیے. صحابہ کے لیے دعا کرتے ہیں کہ اے اللہ, الذین سبقونا بالایمان, ہم تو ہجرت فرما کر کے مدینہ منورہ چلے آئے, ہم سے پہلے بہت سارے لوگ جو مکہ مکرمہ میں تھے سختیاں برداشت کرتے ہوئے شہید ہو گئے, ان کو شہید کر دیا گیا, قتل کر دیا گیا, سبقونا بالایمان, ہم سے پہلے ایمان کے ساتھ گزر گئے, یا اللہ ان کو بخش دے, ان کی مغفرت فرما. تو صحابی کے لیے دعا کر رہے ہیں. اور یہ آیت اس بات کو بتاتی ہے کہ اپنے مسلم بھائی کے لیے مغفرت کی دعا کی جائے گی. اب اگر کوئی شخص, اور ایک لطیفے کی بات اس آیت کریمہ میں اور سناؤں گا آپ کو, قرآن خوانی پر اعتراض کرنے والے لوگ کہتے ہیں کہ گیدرنگ کے ساتھ پڑھنا یہ کہاں سے ثابت ہے؟ سوال سمجھ میں آیا؟ Somebody has objection, why do you recite holy Quran for the isale sawab together, the gathering? Where is it proved by Quran or Hadith? I says that this ayat al-kareema emphasize and describe about the gathering. How and why? Because alladhina sabakuna bil iman, alladhina, this is indicate the plural, sabakuna indicate the plural, and Arabic plural start from three. عربی میں جمع کہاں شروع ہوتی ہے؟ تین سے. So this ayat indicate that if you want to make a dua for any marhum person, so the first, together, sit together, sit together, 3, 4, 5, 6 and more matter. یہ آیت تو خود ہی مثال کر رہی ہے کہ بخشش کی دعا تو صحیح معنوں میں مجلس ہی کے ساتھ ہونی چاہیے. یہ دیکھ رہے ہیں نا, قرآن پاک پڑھو تو قرآن کو قرآن سمجھ کے پڑھو. اس میں تو یہ بتا رہی ہے, قرآن پاک بتا رہا ہے کہ سمجھ رہا بیٹھا نا, کہ بخشش کے لیے نا جو دعا کی جائے گی وہ گیدرنگ کے ساتھ کرنی چاہیے, اجتماعی کرنا چاہیے, مجلس محفل کے ساتھ کرنا چاہیے. اوکے, تو یہ آیت کریمہ دراصل اس بات کی وضاحت کرتی ہے کہ جو ایمان کے ساتھ پہلے چلے گئے ہیں ان کے لیے مغفرت کی دعا کی جائے گی, نمبر ایک. نمبر دو, اور दुआ की जाएगी तो सिर्फ और सिर्फ मोमिन के लिए की जाएगी, इसलिए कि आयत करीमा कहती है सबकूना बिल ईमान। लिहाजा किसी भी गुमराह बदअकीदा काफिर मुशरिक मुर्तद बिदाती के लिए दुआ करना मगफिरत की जायज नहीं। बात समझ आ गया? अब दो चार हदीसें सुन लीजिए फिर बात खत्म कर दूं। अच्छा सा अब सुने, कहते हैं इमाम कुर्तुबी फरमाते हैं ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان في وجهان أحدهما أمروا أن يستغفروا لمن سبق هذه الأمة من مؤمني أهل الكتاب. قالت عائشة رضي الله تعالى عنها فأمروا أن يستغفروا لهم فسبوهم كي أهل الكتاب مؤمنين جو گزر چکے ہیں ان کی مغفرت کی دعا کی جائے. जुमला गौर से सुनिएगा, जरा सा फिसलिएगा तो बात बिगड़ जाएगी। अहले किताब मोमिन, अहले किताब मोमिन, रियल फॉलोअर ऑफ द प्रॉफिट सैयदना ईसा सैयदना मूसा अलैहिस्सलाम, रियल फॉलोअर हु चेंज द बुक, चेंज द बुक एंड आफ्टर दैट ही सेज हिमसेल्फ दैट आई एम फॉलोअर, रियल फॉलोअर रॉ। रियल फॉलोअर जो है नबी सैयदना ईसा के सैयदना मूसा के मोमिन है, उनकी मगफिरत की दुआ की जाए। और जिन लोगों ने किताबों को चेंज करने के बाद फिर कहने से हम ईसाई यहूदी हैं, ये गलत है, वो ना यहूदी हैं ना ईसाई, उनकी मगफिरत की दुआ की जाएगी। लेकिन सैयदा आयशा फरमाते हैं कि अजीब सी बात है कि हुजूर के सहाबा की मगफिरत की दुआ के लिए हुक्म दिया गया है कि कयामत तक के मुसलमान उनकी दुआ करें, तो ये लोग उनको गालियां देते हैं। अब बताओ साहबा को कौन गाली देता है? हाथ बायां हाथ बाएं तरफ रखे, सीने पर नहीं रखिएगा, बायां हाथ बाएं तरफ रख करके सोचिए कौन गाली देता है। अच्छा अभी खुद ही बता दिया, दूसरे दूसरा कौन सुना दूं। फिर कहते हैं कि कौलिसानी को अमीरों इस्तगफर साबिकीन अलवरीन मिन अलमुहाजिरीन वलअंसार, हुक्म दिया गया है कि जो हिजरत करके आए मुहाजिरीन और अंसार में से जो लोग गुजर चुके हैं उम्मत के लिए लाजिम है कि उनकी मगफिरत की दुआ करें। यानी सहाबा इकराम में से जितने सहाबा इकराम हिजरत करके आए और जिन्होंने सपोर्ट किया, दोनों की मगफिरत और बख्शिश की दुआ करना उम्मत पर क़यामत तक के लिए लाजिम करार दे दिया गया है। सैयद आयशा फरमाती हैं, लेकिन कहती हैं वकालत आयशा उमरतुम बिल इस्तिगफार ले असहाब मुहम्मदिन फसबबतुहू हो, तुम्हें तो हुक्म दिया गया तुम हुजूर के सहाबा की बख्शिश की दुआ करो, तुमको गाली देते हो। समिया तो नबी यकुम यकूल ला तदब हाजिल उम्मत हत्ता इलाना आखरहा वलहा, कहते हैं कि मैंने अपने कानों से सुना अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे थे कि ये उम्मत उस वक्त तक तबाह नहीं होगी, तबाह कब होगी जब इनके बाद वाले पहले वालों पर लानत करेंगे, बाद वाले पहले वालों पर लानत करेगी। नहीं देखा आपने? सीधे कहते हैं कि हमारा बाप गुमराह था, अमेरिका आने के बाद हमको पता चला इस्लाम किसे कहते हैं, सीधे कहते हैं तो ये लानत नहीं थी, और लानत किसे कहते हैं? बाप गुमराह था, दादा गुमराह था, दादी गुमराह थी, परदादा था वो भी गुमराह, उसके सब गुमराह, सब गुमराह, अमेरिका में आकर के उसने भी इस्लाम पढ़ा है। और रियल इस्लाम है क्या? नेकर पहन कर नमाज पढ़ लो, वजू बगैर बनाए नमाज पढ़ लो, कलबों में चले जाओ, मस्ती मारो रात भर, नमाज न पढ़ो जब भी कोई बात नहीं, हफ्ते भर में एक दिन नमाज पढ़ लो जब भी कोई बात नहीं, सुअर खाओ जब भी कोई बात नहीं, और जाकर के हराम किस्म की चीज खाओ जब भी कोई बात नहीं है, और लड़कियों के हाथ में गले में हाथ डाल करके चलो जब भी कोई बात नहीं है, कुछ भी कर लो कोई बात नहीं, शराबी पी लो कोई बात नहीं है, सब अल्लाह माफ फरमा देगा। ये ईमान, ये इस्लाम, कुरान को पैरों के बराबर रख दो, जूतों के साथ रखो, कोई मसला नहीं है, कोई फर्क नहीं पड़ता है। रसूल की शख्सियत बस ज्यादा तो लाके डाकिया पोस्टमैन हमारा बड़ा भाई, तो अब जा करके उसने आकर के यहाँ पढ़ा वो रियल इस्लाम क्या चीज है, बकिया जितने थे वो जाहिल थे, वो गुमराह थे। ये देखो फिर कहती हैं وقال ابن عمر سمعت رسول الله صلى الله عليه وسلم يقول اذا رايتم الذين يسبون اصحابي فقولوا لعن الله وشركم. ابن عمر فرماتے ہیں جب تم دیکھو کوئی صحابہ کو گالی دیتا تو کہو کہ اللہ کی لعنت تم میں سب سے زیادہ بدبخت اور شر پسند کے اوپر. اب توضیحات کرتے ہوئے فرماتے ہیں کہ یہ کیا پیاری بات ہے قسم خدا کی. تفہمون انتم تفہمون نا؟ اب یہ سنو یار بڑی پیاری بات ہے. ایمان کا حصہ گرہ لگا رہے نا دلوں کے اندر. اللہ وقال الاوام حوشب ادرکت صدر هذه الامت يقولون اذکروا محاسن اصحاب رسول اللہ حتی تعلق علیہ القلوب. حضرت عوام ابن حوشب کہتے ہیں کہ میں نے اس امت کے پہلے لوگوں کو اس بات پر پایا ہے کہ وہ یہ کہا کرتے تھے کہ حضور کے صحابہ کی خوبیاں بیان کیا کرو, اس لیے اس سے دلوں کے اندر محبتیں پیدا ہوتی ہیں. یہ کس نے کہا ہے؟ بڑے بزرگوں نے ہمارے. کیا کہا ہے؟ کہ ان کا کہنا یہ کہ حضور کے صحابہ کی خوبیاں, ان کی تعریفیں کیا کرو, اس سے دلوں کے اندر محبتیں پیدا ہوں گی. ولا تذکروا ما شجر بینهم فتجسروا الناس علیہم. لیکن صحابہ کے اختلاف کو بیان نہ کرنا کہ اس سے مجرم, جاہل, گمار ان کو جرأت ہو کہ صحابہ کی شان میں گستاخی کریں. آج آپ پڑھو اخبار, محرم کا مہینہ آتا ہے اور اس طرح کی باتیں آتی ہیں, ایسی دھڑلے کے ساتھ یہ جاہل جاہل کالم نویس لکھتے ہیں, جاہل کالم نویس, ایسی دریدہ ذہنی کے ساتھ لکھتے ہیں کہ اگر واقعی اسلامی حکومت ہوتی تو ان کو یا تو کوڑے مار کر کے ان کو سزا دی جاتی ہے, ان کا سر قلم کر دیا جاتا. کوئی معمولی بات نہیں ہے. ایسا دھڑلے کے ساتھ لکھتے ہیں بزرگوں کے خلاف, صحابہ کے خلاف, اولیاء کاملین کے خلاف. صاف فرما دیا فَبَجَسْرُ النَّاسَ عَلَيْهِمْ کہ تم جرات ان کو دیدہ دلیری کر دو گے کہ ان بزرگوں کے خلاف کوئی زبان کھول سکتے. پھر کہتے ہیں وقال الشعبی تفاضلت اليهود والنصارى على الرافضه بخصلت. یہودی اور عیسائی شیعوں کے اوپر ایک خصلت سے فضیلت رکھتے ہیں, ایک ایسی عادت جس کی بنیاد پر فضیلت رکھتے ہیں, یعنی یہودی شیعہ سے افضل, عیسائی شیعہ سے افضل. وہ خصلت کیا ہے؟ کہتے ہیں سالت الیہودا من خیر اہل ملتکم. میں نے کسی یہودی یا سوئلتا یا سالتا تم اگر کسی یہودی سے پوچھے کو بتلاؤ تمہارے مذہب میں سب سے بہتر کون ہے؟ فقالوا اصحاب موسیٰ, تو کہیں گے موسیٰ علیہ السلام کے ساتھی. یہودی سے پوچھو کہ سب سے اچھا کون تمہارے ہے تو کیا کہے گا؟ بولتے بولو موسیٰ علیہ السلام کے ساتھی. پھر کہتے ہیں وَسَأَلْتُمْ نَصَارَى مَنْ خَيْرُ أَهْلِ مِلَّتِكُمْ, عیسائی سے پوچھو بتاؤ تمہارے مذہب میں سب سے اچھا کون ہے؟ تو کہیں گے اصحاب عیسیٰ, عیسیٰ علیہ السلام کے ساتھی. تیپ کا بندہ آیا وَسَأَلْتَ الرَّافِضَ مَنْ شَرُّ أَهْلِ مِلَّتِكُمْ فَقَالُوا أَصْحَابُ مُحَمَّدٍ. اور کسی شیعہ سے پوچھو, رافضی سے پوچھو کہ بتاؤ حضور کی امت میں سب سے زیادہ برا کون ہے؟ تو کہیں گے اصحاب محمد, حضور کے اصحاب. کون؟ سیدنا عمر فاروق, سیدنا ابوبکر صدیق. امام قرطبی اسی لیے اتنی لمبی تمہید باندھنے کے بعد تمہید بیان کرتے ہیں. تو بھلا بتاؤ یہودی سے پوچھو تو کہے گا میرے سیدنا موسیٰ کے اصحاب افضل ہے, عیسائی سے پوچھو تو کہے گا سیدنا عیسیٰ کے اصحاب افضل ہے, اور ان سے پوچھو تو کہے گا حضور کے اصحاب بدتر لوگ ہیں. تو فضیلت ان کو حاصل ہوئی کہ نہیں ہوئی ان کے اوپر؟ استغفر اللہ استغفر اللہ استغفر اللہ. اللہ جل شانہ ایسے عقائد سے بچائے. تو سامعین کرام انشاءاللہ تعالی بقیا گفتگو ہم جمعہ کو انشاءاللہ. اللهم صل على سيدنا وشفيعنا مولانا محمد بارك وسلم صلاه وسلام عليك سيدي يا رسول رب كريم. قران مقدس کی تلاوت و تفسیر میں اگر مجھ سے کوئی غلطی ہوئی ہو اسے معاف فرما, اور جو کچھ بیان کیا گیا اسے اپنے بارگاہ کرم میں قبول فرما, اور رب کریم اس کا ثواب حضور کی بارگاہ انور سے ہوتا ہوا, تمام انبیاء اور مرسلین کی بارگاہ کرم سے کرامت سے ہوتا ہوا, تمام صحابہ کرام, صحابیات عظما, تمام شہداء اعظم, امام المجتہدین, اولیاء کاملین, سلف صالحین, محدثین, صوفیاء, اتقیاء, زہاد و عباد بندوں کو ہوتے ہوئے بھائی سعید بیگ مرحوم کی روح قبض ہے, مالک مولا ان کی قبر کو آسان فرما. بلال عالمین وہ ہم سے اٹھ گئے اور ہماری مجلس کے اندر وہ رہتے تھے, آج مجلس سونی ہوگی رب کریم. ان کے دنیا میں زندگی کے اچھے اعمال کو قبول فرما, جو گناہ اور سیئات ہیں اسے معاف فرما دے رب کریم. تو ہی فضل فرمانے والا, احسان فرمانے والا ہے, اور ہم سب کا خاتمہ بالخیر فرما. صلی اللہ تعالیٰ خیر خلق نور عرش سیدنا مولانا محمد علی و صحابہ اجمعین برحمتک یا ارحم الراحمین بحق لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم.